नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत किमिरेको स्वागत छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ हरेक मंगलबार र शुक्रबार उज्यालो 90 नेटवर्कबाट सुन्न सक्नुहुन्छ। आजको श्रुति सम्वेकमा हामी शरद पौडेलको उपन्यास लेखेको वाचन लिएर आइपुगेका छौं। लेखेको वाचन हामीले 10 श्रृङ्खलासम्म गएको साता वाचन गरेर सक्यौं। अब आज लेखेको 11 श्रृङ्खला वाचन हुन्छ। 10 श्रृङ्खलासम्म वाचन हुँदा लेखेका बाबुआमा लेखेको चिन्तामा छन्। लेखेको खबर आइपुगेन भनेर लेखेकी आमा साह्रै चिन्तित हुँदै लेखेको बाबुसँग गुनासो गर्छिन्। लेखेको बाबुलाई पनि छोराको खबर नआइपुगेकोमा निकै चित्त दुखाइ छ। अब के हुन्छ त, कि लेखेको खबर आइपुग्ला? सुनौ आज शरद पौडेलको उपन्यास लेखेको 11 श्रृङ्खला पृष्ठ 206। लेखेको घर नजिकैको बाँसघारीमा डाङ्ग्रेहरू चिच्याउन थाले। पश्चिमको डाँडापारीबाट घाम भर्खरै हरायो, तर बग्दै गरेको गण्डकीबाट आएको चिसो बतास गाउँसम्म आइपुग्यो। निलो आकाशमा कहीँ कतै सेता बादलका गुच्छा अझै देखिँदै थिए। चौरी भँदेराबाट पानी बोकेर घर आइपुगी। पिँढीको डिलमा डोको अड्याएर गाग्री निकाली, मुर्दार डाँगो ढोकामा लमतन्न परेर सुतेको कालो कुकुरलाई गाली गरी। कुकुर उठेर आँगनमा चर्यो। चौरी घरभित्र छिरी, गाग्रीभित्र राखेर तुरुन्तै बाहिर पिँढीमा आएर टुसुकको छेउमा बसी। हे भगवान्, इन्ताकासम्म केही खुट खबर मिलेन। लेखे कहाँ होला, क्यार्दै होला? चौरीले तमिरो आकाशमा बिस्तारै यताउता सरिरहेका सेता बादल गुच्छाहरू हेर्दै मण्डुलाई सोचै सोचमा उसले लेखेलाई काखमा खेलाई, मुवाई खाई, उसको कपाल चुम्सुमाई र सोचमै मायालु ढङ्गले बोलाई, मेरो बाबु। चौरी झसङ्ग भई घर आँगनको डिलबाट कालो कुकुर जोडले बोक्यो। आफ्नो मिठो सोचाइ भत्काइदिएकोमा चौरी रिसाई। उसले पिँढीमा आफू छेउ नै भएको कुच्चो उठाई र कुकुरलाई हिर्काउँदै कराई, आच्छा। पुच्छर तल झार्दै कुकुर बाँसघारीतिर छिर्यो। चौरीले पिँढी छेउमा भएका झिझा टिपेर घरभित्र छिरी। चुलोमा झिझाको मिलमिल आगो बलिरहेको छ। चुलाको ओदानमाथि कालो अँधेरो हलिङ्गेको देक्चीमा पानी तातिरहेको छ। चौरी र उसको लोग्ने चुलो नजिकै चुपचाप बसिरहेका छन्। चौरी घरिघरि लोग्नेतिर हेर्छ, तर लोग्ने भनेकाले मुन्टै उठाएको छैन। धेरै बेरको चुपचाप चौरीले सहनै सकिन। खै ठुटो देऊ न तिम्रा साथमा होला नि, चौरीले बोलिसकेर पनि लोग्नेले मुखको ठुटो छ कि छैन केही बोलेन। यताउता खल्तीमा हात हाल्यो। जागेको खल्तीबाट एउटा सानो ठुटो निस्क्यो। यसो हेऱ्यो र स्वास्नीतिर फालिदियो। चौरीले ठुटु टेप्दै गुनासो गरी, क्या रिसा चौरा हो, मैले केही विराम गरेँ कि भए भन के रे, छोरो कहाँ हो कहाँ छ, साथा भएको लोग्नेले पनि के को रिस देखाएको छौ त नि? बोल्दा बोल्दै लेखेकी आमा रोई। गुनियोको फेरले मुख छोपेर सोक्क सोक्क गर्न थाली। चुलोमा बसालेको पानी तातेर सुहाँ गर्न थाल्यो र स्वास्नीले मुख छोपिरहेको देखेर चौरी करायो, पानी तात्यो पिठो हाल। चौरीले पिठाको डालो एक हाते लोग्नेतिर सारिदिए। लोग्नेले पानीमा पिठो हाल्यो। उदा नजिकै टेकाएर राखेको दाबिलो निकालेर ढिँडो ओडाल्न थाल्यो। लोग्ने स्वास्नी चुपचापै थिए। सिसी छेडेर झुम्रो हालेर बनाइएको टुक्री मधुरो बलिरहेको थियो। गाउँभरिका कुकुरहरू भाका पारी पारी बोकिरहेका थिए। चाउरी पानी लिएर पदराबाट फर्कँदा राम्ररी उज्यालो पनि भएको छैन। सारौँहरूको खैला बेला बाँसकारीमा अघिदेखि नै चलिरहेको छ। यो खैला बेला उसलाई मन परेन, तर केही गर्न सकिन। उसले चुपचाप पिँढी बढारी, आँगन पनि बढारे चाहिँ गरी। आँगनको छेउमा भएको दाउराको चाङबाट अलिकता दाउरा निकाली, अँगालोमा दाउरा राखेर भित्र लगी। उठ भो, कति सुतिरहन्छौ र हो, घाम लागि भ्याए। घरभित्र पसेकी चाउरीले गुन्द्रीमाथि सुतेको लोग्नेलाई भिउजाउन खोजी। भाछेन भाछेन छट भन्दै लोग्नेले कोल्टो फेर्यो, तर उठेन। लोग्नेको नउठ्ने चाल बुझेपछि चाउरी फेरि घर बाहिर आएर पिँढीमा बसी। गण्डकीदेखि आएको चिसो हावाले उसलाई एक सपको मार्यो। अबुई, कति चिसो स्याटो छ्या। लिखेका बाक्ला लुगा पनि थिएनन्, चिसोले कति हान्यो होला बरा। फेरि पनि उसको मनभरि भएर लिखे आयो। उत्निखेरै ऊ मलिनी र उदास देखिए। यति सखारे को हुन्छ होला। चौरीले गल्लीतिर आँखा पुऱ्याई, टाउकामा रातो मजेत्रो राखेर केटाकेटी अगाडि लाएर गल्लीको बाटो आइरहेकाहरूलाई देखेपछि चौरीको मनमा कुरो खेल्यो। कहाँ कि बिस्टिनी होलिन्, कहाँ हिँड्याओ यति बिहानै। मनको कुरो खेलाउँदै गर्दा गल्लीमा हिँड्दै गरेकाहरू लेखेको घर नजिकै आइपुगे। चौरी पिँढीबाट आँगनमा ओर्ली, ए आम्मा नि, आफ्नै मुखिनी पो हुनुहुँदो रहेछ त, म त को होला भनेर हेरिराखी। चौरीले मनको कुरो राखी, मुखिनी गल्लीमै ठिङ्ग उभी। होइन, चिन्न पनि छाडिस् कि क्या हो दोमिनी, मुखिनीले मुख खोली। टाढाबाट कसरी चिनौँ त नि, नगी चाहेपछि त चिनिहाले नि, चौरीले जस्ताको तस्तै भने। अँ त नि, मुखिनीले बात सपार्न खोजे। हेर्न, माइत जान हिँडे कि म त, छिट्टै नहिँडे पुगिँदैन, रात साँझ गरेर पुग्नुभन्दा दुई पाइलो छिट्टै हिँडे जाति भनेर बिहानै हिँडे कि। मुखिनीले बेली बिस्तारै लाउने पो हो कि भाइ गर्न थाले। चौरीले पनि कुरो मिलाउन थाले, अनि बाबु र नानी पनि जाने हुन् र मावला। मुखिनीसँगै उभिएका केटाकेटीलाई हेरेर चौरीले सोध्न नभ्याउँदै, अँ यी पनि जाने भने त नि, छोरीको त सानो कामै पनि थियो के रे, यो मोरो त नआभानी हुन्थ्यो के अरे। छोरातिर हेर्दै मुखिनीले बात सके। चौरीले कुरो लम्बाई, अनि कहिले फर्किने हो त नि मुखिनी। मुखिनीले चौरीले सोधेको सुने पनि उत्तर दिएन, बरु आफैले सोधी, केटो आ छैन होला क्यारे दमिनी। मुखिनीले राम्ररी वाक्य भन्न नपाउँदै चौरीले भने, आ छैन मुखिनी, के को आम्नी, हाम्रो लेखे त कता हो कता। चौरी अँधेरी भई मुखिनीले चौरीको मुख हेरे। अँ त नि, किन होला त नि अझ तक नआएको, कहाँ छ रे, छिटी छिटी त पठा होला नि, मुखिनीले चौरीलाई अझै निचोर्ने सुर कसी। चौरीको आँखामा आँसु आयो। आँखाभरि आँसु राखेर उसले सत्य बोली, छैन मुखिनी, हामीलाई केही थाहा छैन, चिट्ठी पनि आएको छैन। चौरीको अँधेरो अनुहारतिर फर्केर मुखिनीको छोरी सान्नानीले सोधी, अहिलेसम्म पनि चिट्ठी नलेखेको भाउजू, कति निठुरी रहेछ लेखे त। सान्नानीको कुरो लेखेकी आमालाई चित्त बुझ्यो। उसले मनमनै लेखेलाई गाली गरी, निठुरे तिमीहरू हिँड्दै गर, मुखिनीले आफूसँग उभिएका छोराछोरीलाई अगाडि धपाई र आफू उभिएरै संसार सुनाउन थाली। लेखेको बाउ खै त नि, मुखियाले पैसा ठिक गरेर राख्ने अरे भनेर संसार पठाउनु भएको छ दमिनी, तर तेरो छोरो आएकै रहेनछ। मुखिनीले मुखियाको नाम लिने बित्तिकै चाउरीलाई औडाहा भयो। उसले पुराना कुरा सम्झेर मनमनै सरापी, पापिष्ट काठो। ए दमिनी, होइन त कता टोलाइछस्। मुखिनीको बोलीले चाउरी झस्किएर सतर्क बनी, लौ त नि भनेर मुखिनी दुई पाला हिँड्न पनि भ्याथिन। चौरीले गाई गुई गरेर सुनेको भनेर कुरो राखी, छोरीको बिहा गर्न खोज्नु भयो र मुखिनी। मुखिनी रोकिनन्, हिँड्दा हिँड्दै सुस्तरी बोलिन्, खोइ के भनेको त अरे, त्यही कामले पनि हिँडेकी हुँ त म त, तर कतै नभनेस् नि। मुखिनी बाटो लागेपछि चौरी गल्लीकै पर्खालमाथिको छपनीमा टुस्स बसी। उसको आँखा मुखिनी गएतिरै थियो। उसले हेरिरही, आँखासँगै मन पनि डुल्न खोज्यो। हाम्रो लेखेको पनि बिहे गर्नुपर्ने, त्यही अघिकै केटी जस्तै बुहारी ल्याउनुपर्छ, बाहुनको जातकी नभएकी भए त्यही ल्याए नै हुन्थ्यो, हाम्रो लेखेलाई जोडा मिल्थ्यो क्यारे, जसरी भने एउटा राम्रो फुलेर माडबारी त दिनै पर्छ बुहारीलाई, त्यही एउटी बुहारी त उज्जे भने नि। अँ त नि, त्यही मुखिनीको छोरीलाई बुहारी बनाउनु पाए नि हुने नि। चौरीले धेरै सोची, सोच्दा सोच्दै बेस्कन थाके चाहिँ गरेर लामो सुस्केर छोडी। सुस्केरासँगै मुखबाट फुत्त निस्क्यो। उस्तै मुन्छे भएर पनि के को बाहुन दमै कामी बनेर तलमाथिका जात बनाएका होलान्, भगवान्ले किन यसो गरेका होलान्, उसले सोच्दै थिए। सोच्दा सोच्दै मुखियालाई सम्झी, मुखियाको व्यवहार सम्झी र थुक्दै बोली। त्यस्तै व्यवहार गर्ने मुर्दार पनि बाहुनको जातको अरे, थुक्क। गल्लीको पर्खालमा बसेकी चौरीले आफ्नो लोग्नेले बोलाए चाहिँ सुनी, जुरुक्क उठेर घरतिर लागि। चौरी भारी खोज्न बिहानै बजार झर्ने भनेको हुनाले स्वास्नीले छिटो छिटो गरी खाना तयार गर्न खोजी। चौरी पनि सधैँ चाहिँ भित्रै चुलो नजिकै बसेको थियो। दुबैले भित्रबाट बाहिरतिर कोही हिँडे चाहिँ सुने। केही बेरपछि बाहिरबाट आवाज आयो, कान्छा ए कान्छा। बाहिरबाट आवाज आउने बित्तिकै लेखेको बाबु किन हो भन्दै बाहिर निस्क्यो। चौरीलाई घरैमा देखेपछि ए घरै रहेछस् भन्दै दिल्ली लाउरेको बाबु कटुवाल पिँढीमा उक्लियो। पिँढीमा ओछ्याएको थोत्रो गुन्द्रीमा बसेपछि कटुवालले ज्वारीको खल्तीमा हात हाल्यो र खाम निकाल्यो। लौ लिखेले दिल्ली त चिट्ठी पठाएको रहेछ, हिजो हुलाको मुन्छेले पुर्याइदेऊ है भनेर मेरा हातमा हालिदिया थियो। चौरीको अन्धेरीको अनुहार उज्यालो भयो। भित्रबाट बाहिरका मुन्छेका कुरा सुनेर बसेकी चौरी झन्डै दौड्दै बाहिर आई, खुसीले हतारिँदै सोधी, के लेखिछ? चौरीले स्वास्नीतिर फर्केर व्यवस्था पोख्यो, के लेखिछ लेखिछ, मैले पढ्न जान्दिनँ, तँ जान्दिनस्। लौ दाई कनी कुथी अक्षर फोर्ने तिमी नै हौ क्यारे, खोलेर पढ्दै भयो। चौरीको अनुमति पाएपछि कटुवाले खामबाट चिठी निकालेर चिठीका अक्षर हेरेर सुरुमै बोल्यो, यत्रीका साना अक्षर रहेछन्, मैले पढ्न क्यार्छु क्यार्छु। श्री आमा बाबा, यो परदेशी छोराको तरफदेखि दन्नवत सेवा ढोक्छ। घरदेखि हिँड्न साथ तपाईँहरूको बहुत सम्झना भयो। परदेशको ठाउँ के कस्तो हुने रहेछ बल्ल पत्ता भयो। नोकरीको कुरामा अहिले राम्रै राम्रै ठाउँमा छु। पहिले डिल्ली दाली लगाइदिएकोमा सेठ नराम्रो भएकाले छोडिदिएँ। सेठकोमा हुँदा धेर बिमार भएँ, तर डिल्ली दाई भेट गर्न पनि आएनन्। पछि बल्ल बल्ल त्यहाँबाट निक्लेर आएँ। अहिले म परशुराम दाई थिम बसेको छु। पहिले डिल्ली दाई पनि हामी थिमै थिए, तर अहिले छैनन्। अहिलेलाई केही पिर छैन, अतिर त लाइछ, तर पनि छोरा मुन्चेले आँट गर्नुपर्छ भनेर आँट गरिछु। परशुराम दाई एकदम जाति छन्। दाईले मलाई अक्षर लेख्न पढ्न पनि सिकाएका छन्। केही समय बाद मैले आफ्नै हातले चिठी लेखेर पठाउँला। अनि गामको हालखबर कस्तो छ? तल्ला घर, माथला घर, गल्ली पारीतिरका जेठाबा, जेठीआमा, कान्छाबा, कान्छीआमा, फुपूहरूलाई कस्तो छ? कालीपार मामा माइजू अरू दिदीहरूको खबर के छ? अनि आमालाई कस्तो छ? मलाई सम्झेर नरुनु होला, म ठिक छु। परदेशदेखि छिट्टै फर्केर आउँछु। म परदेशमा भए नि मेरो मन तिमीसँगै छ। आमा, म आम्दा तिमीलाई के लिएर आम लेखेर पठाऊ? अनि बाउको खबर के छ? घरमै छन् कि बजारतिर झरेका छन्? लेखी पठाऊ। आमा, मेरो बारेमा धेरै पिर नगर। हुन त मुगलानमा सुख त हुँदै हुन्न रहेछ, हामी जस्तालाई त जसले पनि हेप्ने रहेछन्। तर के गर्ने, आफ्नो गाममा पनि इलम केही छैन कि विष्टमुखियाको गोठालो कि मौलनियाको नोकर त हो रहेछ नि। हाम्रा गामका लाउरे भएर यहाँ थिम आकाहरू सबै गाउँलेहरू उही चौकीदार भाडा मली नोकरी गर्दोरहेछन्। सबैजना यहाँ धेरै दुःखमा बसेका छन्। बस्ने घर पनि अँधेरो र गनाउने ठाउँ हुँदो रहेछ। सबै साथीहरू रातभर सन्तरी बसेर दिउँसो सुत्दा रहेछन्। अझ कोही कोही त दिउँसोमा रक्सी खाने, तास खेल्ने अनि रन्डी कहाँ पनि जान्छन् अरे। रातभर नसुतेर ज्यान सुकाएर कमाएको पैसो त्यसरी खर्च गर्छन् अरे। तर परशुराम दाई त्यस्ता छैनन्। दाईले मलाई धेरै कुरा सिकाएका छन्। मलाई आफ्नै भाइ जस्तो गरेर राखेका छन्। हुन त बाहुनका छोरा हुन् अरे, तर पनि मलाई केही फरक गर्दैनन्। अस्ति नै बिमार हुँदा पनि उनीले मलाई दबाई गरे। अहिलेको नोकरी पनि उनीले लगाइदिएको हो। मेरो नोकरी अहिले दिउँसोमा छ, दाई रातमा जान्छन्। हामी मिलेर आफै बनाएर खान्छौँ, तर खानेकुरो चाहिँ धेरै रोटी रहेछ। भात त बिदाको दिन मात्रै बनाउँछौँ। कहिलेकाहीँ एकदम ढिँडो खान मन लाग्छ, तर यहाँ पाइँदैन रहेछ, कसैले नखाने रहेछ। आ, 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 अब मैले कुखुराको फारममा काम गर्छु। पहिलेको ठाउँमा त भाँडा मर्ने, भुइँ पुछ्ने, पानी बोक्ने, कुचो लाउने काम गर्थेँ। त्यहाँ आउँदा धेरै दुःख भयो, हात सुनियो, हातका काप सबै पाके। त्यस्तो हुँदा पनि काम गरेन भनेर सेठकी स्वास्नी कराउँथे, हात हाल्न खोज्थे। त्यस्ता पापी काम मलाई छाडेर हिँडेका लाउरी दाई मलाई एक फेर भेट गर्न आएनन्। आफ्ना गामका दाई भनेर नहुने रहेछ, सबैले परदेशी झैँ गर्दा रहेछन्। तर अहिले ठिकै छ, फारममा कुखुराको सुली स्वर्ने अनि कुखुरालाई दाना पानी गर्ने काम हो। अरू दाईहरू पनि छन्, मलाई सानो केटो भनेर माया गर्छन्। दिल्ली दाई चाहिँ अहिले हामी थिम छैनन्। कता गए गए, आम्दै आम्दैन। आमा, धेर कति लेखौँ? कोही मान्छे त्यता आउने भए अलिअलि पैसा पठाइदिउँला। लौ त नि, गाममा सबैलाई नमस्कार छ। कटुवाल ठुलो बा, ठुलो आमालाई पनि ढोक भन्दिनँ। दिल्ली दाईका कुरा नसुनाउनु होला, पिर गर्छन्। परदेशी छोरा लेखे, यो पत्र मैले लेख्न भनेर परशुराम दाईले लेखिदिनु भएको हो। यो पत्र 15 तारिकमा लेखेको हो। यो पत्र पाउनासाथ जल्दी जवाफ लेख्नुहोला। बिदा बिदा बिदा। कटुवाले चिठी पठेन्जेल चौरी रोइरहे। चौरीको आँखाबाट पनि आँसु झरे। चिठीमा दिल्ली लाउरेको कुरा आउँदा कटुवालले घोरिँदै पढ्दै गर्यो। चिठी पढिसकेपछि चौरीले रुँदै बोली, तलका दिल्ली भतिजा त कस्ता रहेछन्। त्यत्रो चिचिलोलाई साथमा पठाएपछि पनि धन्नै मारेनछन् नि। स्वास्नीको कुरो सुनेपछि चौरीले पनि प्रतिक्रिया व्यक्त गर्यो। अन्त नि, कस्तो बदमास पो रहेछ त गाँठी त्यति सानो भाइलाई। लेखेका बाबाआमाले आफ्नो छोरालाई गाली गरेको देखि र शङ्का कटुवाललाई मन परेन। उसले थुतुनो बिगार्दै कुरा काट्यो, के को गाली गरे छौरा हो? गरिदिया कामको गुण देख्न छैन, उल्टो गाली पो गर्दा रहेछन्। लौ, मेरो छोराले नगरिदिया भए कुन काला कुकुरले गरिदियो त तेरो छोराको भलो? कटुवाल बोल्दा बोल्दै जुरुक्क उठ्यो र आँगनमा झर। गर्दियाबे लेखेले के लेखेछ त नि यहाँ? आफै पढेका होइन र चिठी? चौरीले पनि उठ्दा उठ्दै स्वर जर्कटो पार्दै जवाफ फर्कायो। कटुवालले जाँदा जाँदै आँगनबाटै ठुलो स्वर पारेर करायो, थुक्क, यस्ता मुर्दारहरूलाई पनि के को गुण गर्नु? कान्छेबाले भनेका भनेर उसले भनी कति चाक मानेर माया गरेर बोकेर गयो। यहाँ बाबामा भने त्यसै जुरुक जुरुक भएछन्। त्यस्तो लागेको थियो भने के खान पठाइथ्यो त हाम्रा केटासित? कटुवाल हात उचाली उचाली करायो। कटुवाल कराउँदा उसका घाँटीका निला सिसा निला नसा फुलेको प्रष्टै देखियो। वरपर घरका मानिसहरूले के भएछ भन्दै आफ्नै घरको आँगनको डिलमा निस्केर लेखेको आँगनतिर हेरे। माथिल्ला घरका कुकुरहरूले शङ्कै शङ्कामा तल फर्केर बोके। होइन, किन कराएका हौ? कटुवालका घरका आँगनको डिलबाट घाँटी ठाडो पार्दै कटुवालकी स्वास्नी कराए। उसलाई यसै भएको भनेर जवाफ कसैले फर्काएन, तर उसले माथि फर्केर हेरिरहे। गाउने उचालेर कराएका छौ र हो, लैदिएन भने कसले भन्या छ र हो? लर मात्रै क्यार नि त नि, उहाँलाई बिचल्ली पारिदिएछ क्यारे, तिमीले थाहा पाएनौ र? चौरीले दप्ने छाट दिएकेन। हातमा भएको छोराको चिठी पालीमा सुरिएर ऊ पनि आँगनमा झर्यो। चौरीले लोग्ने झरेको थाहा पाए। ऊ भित्रैबाट बोली, तिमी पनि किन कराइरह छौ अब? मान्छे चिनियो भइहाल्यो नि। आफूलाई सुनाउने गरी चौरीलाई लोग्नेलाई भनेको वाक्य सुनेपछि कटुवाल सनक सन्कियो। के नाप्छेस्? नाप्न त अब तँलाई बैगुनी, हिजो सारा नभए बेला लुरुक्क परिस्, अहिले थुतुनु चलाम्छेस्? आँगनमा झरेको चौरी कटुवाल नजिकै गएर कुम उठाउँदै कसिए चाहिँ जोरी खोजी चाहिँ गर्यो। के लछार्छौ? लछार्न त तिमीले पनि, तिम्रो छोराले गरेका कुरा यसो गरेछ भन्न नहुने को हो र तिमी? यसपटक चौरीको आवाज कटुवालको भन्दा ठुलो थियो। भाउनिँदै नबुझिने गरी फलाक्दै कटुवाल आफ्नो घरतिर झर्यो। कटुवाल हिँडेपछि चौरी घरभित्र छिर्यो। वातावरण एकछिन चकमन्न भयो, तर एकैछिनमा कटुवालको घरतिरबाट एउटा चिच्याएको महिला स्वर सुनियो। चौरीले अर्थोक्त केही बुझिन, खालि उसले बुझेको कुरो भनेको आइमाईलाई गाली गरेको शब्द मात्रै थियो। कटवालकी स्वास्नी चरचरी बाज्नेमा गाउँघरकालाई उछिन्थे। कल गर्न थालेपछि ऊ बौलाए झैँ गर्थे, थरथरी काँप्दै गराउँथे, मुखभरि फिँज भरेर आउँथ्यो, हातघरि आकाशघरि पाताल हुन्थ्यो, बात सँगसँगै हात चल्थ्यो। आफूले एकहोरो बोल्न पाइरहे भने त ठिकै थियो, उता कारे पनि बोल्न कराउन थालेपछि भने कटवालनी घरि बस्ती घरि उठ्थी। उसले छेउछाउका कसैको प्रवाह गर्दिनथे, छिनछिनमा गुनियो उचालेर सर्वाङ्ग देखाउँथे। त्यसैले कटवालनी कराउन थालेपछि प्राय गाउँलेहरू घरभित्र छिर्थे या छेल परेर बस्थे। यो पटक पनि त्यस्तै भयो। कटवालनी लेखेको घरपट्टि फर्केर कराउन थालेपछि बाहिर भएकाहरू पनि भित्र छिरे या छेल परेर बसे, तर टाढाबाट उसले कराएको आवाज नबुझिने गरेर सुनिरह्यो। चुलो छेउ बसेकी चौरीले चुलोबाट ढिँडाको हलुङ्गी निकाल्दै गुनगुन गरी अब कराउन थाली बतासे। त्यसको छोराले हाम्रा केटालाई के गर्यो त्यो चाहिँ मतलब छैन, उसैको ठोल सुरु गर्छ, करार जित्न पल्केकी छ क्यारे, कराइरहन्छ। जुडो खान बसेको चाउरीले पनि हामा हा मिलायो। जुरुकै उछाल्छ गाँठे गाउँमै, कस्ती शरम नभएको मान्छे छ भने, खै ढिँडो हाल, झर्न ढिलो हुन्छ। चाउरीले बोलिसक्दा नसक्दै स्वास्नीले कराए, जाऊ न बुटाटो दुईवटा ढेँडी टिपेर ल्याऊ। चाउरी गरुङ्गो चालले उठ्यो र जुठेल्न निरको खुर्सानीको बोट लिएर गयो। खुर्सानी टिपेर भित्र छिर्दा थालमा ढिँडाको चोइली पस्किसकेको थियो। उसले भाँकको छोप र खुर्सानीसित भक्का भक ढिँडो लिन थाल्यो। स्वास्नी चानीले लोग्नेले रहर लाग्दो गरी ढिँडो खाएको हेरिरहे। हेर्दा हेर्दै बिर्सेका कुरा सम्झिजे गरी बोली, आज त नजर भयो बजारतिर, आजै छोराको चिठी आइछ, के घर छोडेर जान्छौ त? ढिँडाको गाँस निलिसकेपछि चाउरीले अलिकति कुरो राख्यो, अब छोराको चिठी आइछ भनेर घरमा बसेर खानकी कसैले जुराइदिँदैन क्यारे, काममा त जानै पर्यो नि, आँधी आए नि बाढी आए नि काम नगरी कसले खान दिन्छ र? ऊ दिनदिनै सतुर बढेका छन्, सुनि छैनस् बतासे चरी खुट्टेको फलाको? चौरीले बोलिसकेपछि अन्तिम गाँस ढिँडो क्वाप्प मुखमा हाल्यो र खुर्सानीको एक छेउ किरिक्क टोक्यो र घुर्लुक्क निल्यो। थोत्रो लोटा उठायो, पानी पियो, एउटा लामो डकार छोड्दै जुरुक्क उठ्यो, छुट्नको निम्ति बाहिर जुठेल्नतिर हिँड्यो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब लेखेको बाँकी अंश वाचन सुनौ।
रङ्गी सारी गुलाबी चुनरिया रे, रङ्गी सारी गुलाबी चुनरिया रे, मोहे मारे नजरिया सबरिया रे, मोहे मारे नजरिया सबरिया।
चौरी बिहानको खाना खाइवरी बारी बोक्न बजारतिर झर्यो। स्वास्नी चानीले लोग्ने घरबाट हिँडिसकेपछि बल्ल काँस टिपी, जुठो चुलो भ्याई र पिँढीमा टुसुक्क बसी। उसलाई अघि लोग्नेसँग मागेको ठुटो सल्काउन मन लाग्यो। चोलीको गोजीमा यसो हात हालेर ठुटो निकाली भित्र गई र चुलो खोस्रेर खरानीभित्र लुकेको सानो आगालाई मुखमा राखेमा ठुटोमा जोडी मुखबाट बुङ्ग धुवा निकाल्दै बाहिर निस्की टोका छेउको भित्तामा आड लाएर बसी। क्यारनेर आफूलाई काला अक्षर भैँसी बराबर छन्, ती कटवाल जेठाजुले भनेका बेला त राम्ररी सुन्न पनि सकिए, यो चिठी कसलाई पढ्न लाम्ने होला? हातमा लेखेको चिठी समातेर चारूले मनमा नै सोची, चिठी ओल्टाइ पल्टाइ गरिरहे, घरिघरि छोरो सम्झदा मनमा गाँठो परे जस्तो हुन्थ्यो। आँखा पिरो भएर आउँदा तल बग्दै गरेको गण्डकीतिर हेर्थे र आँसु लुकाउँथे। उसले यो चिठी पढ्दिने मान्छे को होला भनेर सम्झन खोजे, अह सम्झनै सकिन। हातमा भएको चिठीलाई एकफेर गढेर हेरेर फेरि पोल्टामा घुसारे।
रे मोहे मारे नजरिया सबरिया
दाउराले भात पकाएर खान पनि मुस्किल हुने भयो अब त डङरङ्ग दाउराको भारी आँगनको डिलमा फालेपछि चाउरीले मनमा गुनी त्यो जङ्गलबाट कुनै दिन बजारसम्म दाउराको भारी पुर्याइन्थ्यो दाउरा बेचेर अन्नपात किनिन्थ्यो गाउँभरका दिदीबहिनी मिलेर जङ्गलमा पस्नु जङ्गलमा दाउरा काट्नु भारी बाँध्नु अलिअलि छिल्लेका बात गर्नु अनि रातो हुँदो दाउरा लिएर बजारतिर झर्नु बेच्नु र पैसा पार्नु कति रमाइलो हुन्थ्यो पहिले पहिले त समय साल के भयो होला हिजो आज किन त्यस्तो केही नभए होला हुँदाहुँदै अहिले त आफैलाई भात पकाउनसम्मको दाउराको लागि पनि यत्रो मुस्किल भयो बारी फालेर टाढ सोझ्याउँदै गर्दा चौरीको मनमा पुराना कुरा खेरे एक्लै लाज माने चाहिँ गरी उसले झट्ट सम्झी त्यसरी दाउरै खोज्न हिँड्दा त हो लेखेका बाउसित उसको पिरिम बसेको उसले टाढा जङ्गलतिर हेरी र सोची ऊ त्यही जङ्गलमा त हो नि लेखेका बाउले छी लोग्ने मान्छेका जात त चाउरी आफैसँग लजाई बारीबाट नाम्लो झेकी र घरको पिँढीमा गई खुइए लामो सुस्केर छोडी र घरको ढोका धकेल्दै दिक्क भए चाहिँ गरी आफैलाई हराई के को बस्न पाउँछस् र लेखेकी आमा गाग्रीमा एक थोपा पानी छैन छिट्टो पँदै राजा उसले गाग्रीमा भएको पानी देख्छीमा घोप्टाई र रित्तो गाग्री लिएर बाहिर आई छेउमा घोप्टिएको डोको टिपी गाग्रो हालेर पन्देरातिर हिँडी लोग्ने भारी खोज्न बजारतिर झरेको हुनाले चौरीले त्यो रात घरमा एक्लै बिताई हुन त त्यस्ता धेरै रातहरू उसले पहिले पनि बिताइसकेकी हो रातमा त्यस्तो नयाँ र अनौठो केही घटेन बिहान जुरुक्क उठेर कुचो पानीको काम सक्दा भर्खरै काम देखियो कलिलो रातो घामलाई एकटक पुलुक्क हेरी चौरीले मन खाली खाली थियो के गर्ने कसो गर्ने केही मेलो भएन त्यसै ओइलाइजै गरेर पिँढीमा बसी छोराको चिठी सुन्न पाए नि उठ्ने तर कसले भन्देला विष्ट गाममा गएर आम कि क्या हो उसको मनमा एउटा विचार उठ्यो तर तुरन्तै मन फेरियो आज जान्न भयो चिठी भन्देऊ न भन्यो चिठी पढेपछि ए तेरो छोराले त यसो भएछ उसो भएछ भनेर अनेक थरी कुरा काट्छन् आफ्ना कुरा तिनलाई थाहा दिने मात्रै हो शत्रुलाई चर दिए जस्तो चौरीले लाख सोच्दा पनि चिठी पढिदिने कोही आफन्त फेला पार्न सकिन यसो भएर पो पढ्न पर्छ भन्दा रहेछन् उसले धेरैपल्ट आफ्नो अक्षर पनि चिन्न नपाएको पुरपुरलाई धिक्कारी आफ्नो त बरै कर्मै अभागी सोच्दा सोच्दै थाकेपछि चौरी आगो जोर्न भित्र पसी अल्याङ फल्याङ गरेर दुई दिन यत्तिकै बित्यो पोल्टामा घुसारेको छोराको चिठी पढिदिने आफन्त चौरीले अझै फेला पारिन् घाम ओह्रालो लाग्यो चौरी उदास मन लिएर आँगनमा पल्टाएको दाउराको भारीमा आटलाएर उभिरहेकी थिए उसको आँखा टाढा गल्लीतिर थिए आज त लेखेका बाबु आउँछन् कि मनमा एउटा झिनो आश परियो गल्लीमा कोही थिएन तर पनि उसले गल्ली हेर्न छाडिन लौ मुखिनी त फर्की छन् पर गल्लीबाट यता आउँदै गरेकी मुखिनीलाई देखेपछि चौरी आँगनबाट गल्लीसम्म झरी र पर्खालको ढुङ्गामाथि बसी होइन छिट्टै पो फर्कनु भयो त नि मुखिनी चौरी आफू नजिकै आइपुगेकी मुखिनीतिर हेरेर अलिअलि हाँस्दै बोली धेरै दिन त के खाएर बस्न पाउँथ्यो त नि यहाँ घरमा मालिक एक्लै हुनुहुन्छ यसो भेट्न आयो भने मुखिनीले बेली विस्तार लाए चाहिँ गरिन् तपाईँको त तै पनि मिल्या छ आफ्नो त्यही त मिल्दैन बुढी भकी आमालाई भेट्न जाने उच्छार पनि भएन चौरीले आफ्नो व्यथा राखी मुखिनीसँगै सान्नानी पनि थिए। सान्नानीले अनौठो मानेजे गरी लेखेकी आमासँग सोधे, तपाईँको माइती कहाँ हो र भाउजू? बोल्दा बोल्दै बजेले आफ्नो छोरीलाई हेरी र मुख बङ्ग्याउँदै बोली, तँलाई किन चाहियो र, हिँड छिटो, बेसन बियालो हुने भयो घर पुग्न, अझ घर घर भात भान्सा। बोल्दा बोल्दै बजेले खुट्टा पनि चलाइन्, सान्नानी पनि पछि पछि लागि। ज्या भुस्सुकै बिर्सिएछु, ओइ दमिनी यता हेर त। दुई पाइला हिँड्ने बित्तिकै बजेले पछिल्लोतिर मुख फर्काएर चाउरीलाई डाकी। चाउरी लुसुक्क बजे छेउ गए। सुन त, भोलि दाउरा मार्न जाने भन्या छन्, त आइज न, बेलैमा निस्किने फेरि, बजेले काम बताइन्। को को हुन्छन् नि मुखिनी? चौरीले दाउरीसँगै साथीबारी जान्न चाहे। चौरीको बात भुइँमा झर्न नपाउँदै बजे बोलिहालिन्, खोजेको त हो क्यारे, भोलिलाई त कोही नै छैनन्। चौरीको मन चिसो भयो। त्यो एक क्लासको जङ्गलको बीचमा उसले बजेको पापी पोइको अनुहार सम्झे। उसलाई डर डर लागेर आयो। उसले हच्काँदै बोली, एक्लै त? बजेले चौरीको कुरा बुझिसकेर उसले तुरन्त निर्णय गरेर सुनाए, तँलाई साथी यी यही जान्छे, भन्दै आफ्नो छोरी सानानीतिर देखाए। चौरीले मनमा कुरो खेलाएर टाउको हल्लाउँदै बोली, हुन्छ आउँछु। चौरी बजेको घरतिर लागि। कुन्नी के भएको छ उसलाई आज? पाइला अलि छिटो छिटो चल्दैछ। बजेको घरको आँगनमा टेक्दा नटेक्दै उसले पिँढीमा बसेको बजेको पोइ देखी। झुलुक्क देख्ने बित्तिकै टाउको निहुराई र सतर्क बनी। बाजेले घरभित्रतिर टाउको फर्काउँदै बजेलाई कराए, ओइ दमिनी त आइसके, छिटो गरेर बना पठाइदिए। घरभित्रबाट बजे ढोकामा निस्केर बोलिन्, चाचा दमिनी एक खेप पानी ल्याएर भैँसीलाई हालिदिँदै गर्द, त्यतिन्जेल म भात ठिक गरिदिन्छु। आँगनमा टेक्न नपाउँदै चौरीको निम्ति काम तयार भयो। उसले मनमनै गुनी, के गर्ने र, यस्ता ठाउँमा त कहिले आउन नपरिने हुन्थ्यो, नआए छाक पनि टर्दैन, आयो यसो गर्दमिनी उसो गर्दमिनी, एउटा काम गरेर बोलाउँछन्, हजार काम लान्छन्, हुने भए भात पनि पका त भन्थे, धन्न जातले गर्दा त्यतिसम्म उछार्छ। सोच्दा सोच्दै चौरी जसँग भई, उसले अर्को मनले तुरन्तै बात गर्यो, के को बात भए भनेछस्, त्यो रातमा बाजेले क्या रहेको थियो, कहाँ गएको थियो, त्यसको बाहुन जात त्यो बेलामा, आफ्नो सत्र नपरुन्जेल मात्रै हो जातसात भनेको कुरा, आफ्नो दुनो सोझिनु भएपछि त जातसातले मुन्टो टेक्छ र आँची पनि खान खोज्छ। चौरीले भैँसीकोठबाट थोत्रो गाग्री टिपी, थोत्रै डोकामा हाली र पँधेरातिर हिँडी। बाटामा आउँदै जाँदै गरेका बिस्टिनीहरूलाई बाटो छोड्दै पन्छिँदै र तर्किँदै ऊ पँधेरा पुगी। पौनीको पँधेरो छुट्टै थियो, ऊ त्यतै सोझी। कुवामा गाग्री डुबाई, आधा गाग्री पानी बाहिर निकाली, बाँकी आधा अञ्जुरीले पानी उठाउँदै हाल्दै गरेर गाग्री भरी थपक्क डोकामा राखी बोकेर हिँडिहाली। बजेको घरको गोठमा पुगेर गाग्री बिसाउने बित्तिकै घरतिर बाहिर आएको बजेको आवाज सुनियो, दमिनी गोठको पालीमा सिउरेको थाल र बटुको लिएर आइज। चौरी थाल र बटुको लिएर आँगनमा पुगी। आँगनको एक छेउमा बसेकी चौरीको नजिकै बजे आइपुगिन्। हातमा यामानको कसौडी थियो। चौरीले अड्कल काटिहाली, यो सबै मजा आउने भयो अब मलाई। बजेले कसौडी भुइँमा राख्दै हराइन्, लौ यही भाँडाबाटै निकालेर खाबो, तरकारी केही नभएर बाजेलाई मात्र यति आलु पकाइदिथे, त्यो सकिहाल्यो, एकैछिन पकाई त। बोल्दा बोल्दै बजे उठिन् र घरभित्र छिरिन्। भित्रबाट एउटा बटुको समातेर फतफताउँदै बाहिर निस्किन्, हिजो अस्तिकै भए पनि बासी मही थियो, बाजेले सबै लर भैँसीको कुँडोमा हालिदिनु भएछ, लौ यति गदको झोल छ, यहीसित खा अब, खोर्सानी पनि छ। बजेले बोल्दा बोल्दै बटुको चौरीको अघिल्तिर ठ्यास राखिदिए। चौरीले केही पनि नबोलिकनै लुसुक्क बटुको आफूतिर ताने। चौरी खाँदै थिए, उता जुठेल्नुमा सान्नानी थालकचरा माझिरहेकी थिए, घरिघरि दुबैका आँखा जुदिरहेका थिए। सबैधन्दा सकेर चौरी र सान्नानी आँसी नाम्रो लिएर जङ्गल हिँड्नै आँटेका थिए। घरको दैलो ठेलोमा उभिएर बजे कराइन्, ए दमिनी भरि आउँदा एक मुठो घाँस पनि ल्याएछ है। चारूले सुने नसुने गरेर हिँडे। आफ्नो अघिल्तिर हिँडिरहेकी सान नानीलाई सानो स्वरमा चारूले सोधे, नानी हजुरले स्कुल जान छोडिदिनु भयो कि क्या हो? सान नानीले ओइलाएको स्वरमा उत्तर दिए, त्यस्तै छ बाउजू, आफ्ना मना मात्रै भएर भएन क्यारे, आफ्ना मना त कति न थियो, बाबामाले नपठाएपछि क्या निर। बोल्दा बोल्दै सान नानीको आँखा आँसुले भरिए। चौरीको आँखा छलेर उसले आँसु पुछे। चौरीले सान नानीको आवाजमा आएको रुवाई बुझी। उसलाई फेरि त्यही कुरो कोट्याउन मन लागेन, तर पनि यति चाहिँ भनिहाली, आइमै मुन्छेको त कर्मै फुटेको हुँदो रहेछ नानी। ठाडै उकालो बाटो लिएर आएका चौरी र सान नानी जङ्गलको मुखको चौतारीको छायामा एकैछिन सोस्ताउन बसे। पसिना ओभाए चाहिँ भएपछि चिसो बतासले सरर छोयो दुवैलाई। चौरी सान नानीको नजिकै सरी र सान नानीको मुखमा पुलुक्क हेरी। उसले केही भन्छु चाहिँ गरी, तर सान नानीले उछिन्दै बोली, भाउजू लेखेको हालखबर के छ त नि? चिठी चिठी पठाएको त छैन, कहाँ के अरेर बस्या छ अरे? सान नानीले प्रश्न सोधेर भ्याउँदा नभ्याउँदै चौरीले पटुकीमा हात पुऱ्याए। लेखेले पठाएको चिठी पढेर सुन्ने उसको रहर पुरा भएकै थिएन, त्यसैले उसले यो गतिलो मौका छोपेकी थिए। उसले पटुकीमा घुसारेको चिठीको कागज झिकेर सान नानीतिर बढाए। ल्याउन नानी, हजुरले यो पढिदिनुहोस् त, यो लेखेले देशाटी पठाएको चिठी, म त आज यही पढ्न लाउँछु र पेटभरि छुन्छु भनेर पनि आँकी हुँ। हिजो बजेले हजुरलाई साथै पठाइदिन्छु भनेदेखि नै कहिले रात बितेर बिहान होला चाहिँ भएको थियो। चौरीले बोल्दा बोल्दै सान नानीले हातमा चिठीको कागज समातेर उल्टाई पल्टाई सरर हेरे चाहिँ गरी, के को मन मनै पढ्नु भएको छ र हो? अलिक ठुलो स्वरले पढेर सुनाइदिनु न नानी। चौरीले आफ्नो हतारो पोखी। सान नानीले पनि लौ हुन्छ भन्दै चिठी पढ्न थाले। बरा कति दुःख पाउने कर्म रहेछ लेखेको अघि बाउजू। चिठी पढिसकेपछि सान नानीले चौरीतिर हेर्दै बोली। चौरीले आँसु पुछी। आफ्ना भनेका मुर्दार त त्यस्ता निक्लिएपछि उसले वाक्य पुरा पनि गरिन, मुटुमा गाँठो परे चाहिँ भयो। सान नानीले चारूलाई सान्त्वना दिन खोजे चाहिँ गरी, किन रुन्छौ र हो भाउजू? मैले त अर्कै दाईको साथमा छु, राम्रै छ भनेर लेखेकै छ क्यारे। सान नानीको सान्त्वनाले चाउरीको मन थामिएर उसले आँसु खसाल्दै बोली, खोइ के हो आफ्ना त चतुर निस्के, परैले झन् क्यारा होला र। अलिबेरको सुनसानलाई चिर्दै उसले थपी, कस्ता देना पठाइएछ नि, लिन जाम पनि कहाँ हो काम औलान्, यस्तो भएपछि त फर्केर आए पनि त हुन्थ्यो नि। चाउरीले आफैलाई सम्झाउन खोजे, खर्चै छैन र हो कि के हो के हो? चौरीले आँसुसँगै सिँगान पुछी। सान नानीले सम्झाउन खोजे, यहाँ बसेर रोएर क्यार छौ त नि भाउजू, अब जे हुनु नहुनु भइहाल्यो, जस्तो पर्ला त्यस्तै टर्ला। सान नानीले एकटकले चौरीको मुखमा हेरिरहेकी थिए। उसले झट्ट सम्झे चाहिँ गरी बोली, अनि यताटि जवाफ फर्कायो त भाउजू? चौरीले फेरि आँसु र सिँगान पुस्दै जवाफ दिए, कसले लेखिदिन्छ र नानी, आफूलाई आम्दैन, तिनै कटुवाले जेठाजुले लेख्ने हो क्यारे, यो चिठी आएको दिन पछि बाजेर गएछन्, लेख्ने मान्छे पाए पठाम दिउन् नि। सान नानीको अनुहार उजेलियो। उसले चौरीको कुममा हात राख्दै भने, म लेख्दिउँला भाउजू, किन पिरिन्छौ, त्यति चिठीसम्म त मैले नि लेख्न सक्छु नि। चौरीले सान नानीको मुखमा हेरे। उसलाई आफ्नो अगाडि विष्ट मुखियाकी छोरी होइन, आफैले जन्मदेखि छोरी बचे चाहिँ लाग्यो। अहिले भने चौरीको मुहार पनि अलिकता उजेलो देखियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यो उपन्यास 2059 सालमा पहिलो संस्करण प्रकाशित भएको उपन्यास हो। आज हामीले यसको 11 श्रृङ्खला पृष्ठ 219 ल्याएर विश्राम गरेका छौं। यो वाचनसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि हाम्रो ठेगाना shrutiआई श्रुति @unn.com.np। हवस् त, अर्को साता शरद पौडेलको उपन्यास लेखेको 12 श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।